नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँअनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ।
बीमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बीमा प्राधिकरणका निर्देशक साम्बराज लामिछानेसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा बीमा सम्बन्धी यो छोटो सन्देश।
बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, के भर्छ र जिन्दगीको ज्यानै पनि जान सक्छ। कुरा बुझ्दै बुझ्दै अघि सरौँ है,
सुरक्षित भविष्यको लागि बीमा गरौँ है, सबले बीमा गरौँ है।
सन्देशपछि अब कुराकानीको पालो।
पछिल्लो समय बीमाको पहुँचमा विस्तार हुँदै गएको छ। नेपाल बीमा प्राधिकरण र यसका विभिन्न प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरू तथा विभिन्न बीमा कम्पनीहरू समुदाय स्तरमा बीमा सचेतना विस्तारका लागि निरन्तर लागि परिरहेका छन्। यस्तै जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ताहरूले पनि गाउँ गाउँमा पुगेर बीमाका बारेमा जानकारी गराउने र बीमाको दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यसले निरन्तर बीमाको दायरा पनि बढाउँदै लगेको छ। बीमा मध्यस्थकर्ता अर्थात् अभिकर्ता भनेका को हुन्, उनीहरूले के कस्ता काम गर्छन् र उनीहरूको दायित्व के रहन्छ, यी लगायतका विषयमा आज हामीले नेपाल बीमा प्राधिकरणका निर्देशक एवं कानुन महाशाखाका प्रमुख साम्बराज लामिछानेसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका निर्देशक साम्बराज लामिछानेसँग सहकर्मी केशव ढुङ्गानाले गर्नुभएको कुराकानी।
निर्देशकज्यू, बिमामा यो मध्यस्थकर्ताको चर्चा हुन्छ, बिमा मध्यस्थकर्ता भनेको के हो? म कुराकानीको सुरुवात यहीँबाट गर्न चाहे।
बिमा मध्यस्थकर्ता भनेको कोर बिमा बिजनेस भन्दा बाहिर रहेर त्यो बिजनेसलाई सघाउने र क्लाइन्ट खोज्ने एउटा जाने वर्ग हुन्छ, त्यसलाई जाने बिमा मध्यस्थकर्ता भन्छन्। त्यसमा चाहिँ नि बिमा अभिकर्ता, रिइन्सुरेन्स ब्रोकर, त्यो सर्वेयरहरू, यस्ता वर्गका जाने पेसा, यो तिनीहरू कमिसन बेसमा काम गर्ने, बिमामा कमिसन बेसमा काम गर्ने पेसाविदहरूलाई बिमा मध्यस्थकर्ता भनिन्छ।
हजुर निर्देशकज्यू, नेपाल बिमा प्राधिकरणले केही समय अगाडि विशेष गरी लाइफ इन्सुरेन्स जीवन बिमा तर्फका बिमा अभिकर्ताहरूलाई एउटा बिमा कम्पनीमा मात्रै काम गर्न पाउने गरी व्यवस्था गरेको थियो, यसले चाहिँ बिमा क्षेत्रमा कस्तो प्रभाव परेको छ?
यसमा के छ भने अब कानुनले नै व्यवस्था गरेको बिमा कुरा हो, यो एउटा बिमा अभिकर्ताले एउटा बिमा कम्पनीमा मात्र आबद्ध भएर काम गर्न पाउँछन् भन्ने हो। यसले चाहिँ त्यो अभिकर्ताहरू चाहिँ एउटै कम्पनीसँग प्रतिबद्ध भएर काम गरौँ भन्ने नै हो र यसमा चाहिँ विकृति नआओस् भन्ने हो। र बिमाको अभिकर्ताले के पायो भने बिमाको प्रस्तावहरू हातमा लिएर कुन कम्पनीले बढी सुविधा दिन्छ त्यो कम्पनीमा प्लेसमेन्ट गर्ने भन्ने एउटा विकृति पैदा भएको दृष्टिलाई यसलाई मिनिमाइज गर्नको लागि हामीले एउटा कम्पनीमा मात्रै काम गर्ने पनि व्यवस्था गरिएको, कानुनले नै गरिएको छ, बिमा ऐनले नै व्यवस्था गरिएको छ।
हजुर निर्देशकज्यू, यसरी एउटा कम्पनीमा मात्रै काम गर्नपर्ने बाध्यकारी व्यवस्था गर्दाखेरिमा यो कमिसन बेसमा काम गर्ने भएका कारण उहाँहरूले पाउने कमिसनको दर भनौँ न मात्रा, यो फरक पर्छ कि पर्दैन, के हुन्छ?
कमिसनको मात्र फरक पर्दैन, यो चाहिँ ऐनले नै तोकेको छ, 25% पहिलो, दोस्रो 15, यस्तै हिसाबले चाहिँ 10 वर्षसम्म कमिसन प्राप्त गर्ने व्यवस्थामा चाहिँ कुनै फरक पर्दैन। तर कम्पनीको आर्थिक स्थिति र त्यसको बिजनेस अनुसार उनीहरूले अर्को इन्सेन्टिभ्स पनि प्रदान गर्छन्, 18% इन्सेन्टिभ दिनु पाउँछन् र त्यो इन्सेन्टिभसँग कम्पनीको चाहिँ पर्फर्मेन्स अनुसार प्राप्त गर्नुपर्ने हुँदा इन्सेन्टिभको हकमा चाहिँ कम्पनी अनुसार फरक हुन सक्छ।
अनि यसैमा निर्देशकज्यू, जस्तो कुनै एउटा अभिकर्ताले कम्पनी चेन्ज गर्न चाहनु हो भने यसको चाहिँ व्यवस्था छ कि छैन?
यस्तो पनि यस्तो पनि अवस्था यस्तो पनि व्यवस्था छ, कानुनले नै व्यवस्था गरिएको छ, बिमा नियमले नै व्यवस्था गरिएको छ। कुनै एउटा आबद्ध एउटा कम्पनीमा आबद्ध भएको अभिकर्ताले अर्को कम्पनीमा जान चाहनुभयो भने पहिलो कम्पनीसँग भएको हिसाब किताब रासाफ गरेर त्यहाँबाट नो अब्जेक्सन लेटर लिएर अर्को कम्पनीबाट फेरि उहाँले चाहिँ अभिकर्ताको काम गर्न पाउनुहुन्छ। तर त्यो चाहिँ एक वर्षमा एउटा भन्दा बढी कम्पनी चेन्ज गर्न पाउने अवस्था चाहिँ छैन।
निर्देशकज्यू, कोही नयाँ मान्छे भनौँ न, कसैले बिमा मध्यस्थकर्ताको काम गर्न चाहना राख्छ, गर्छु भन्छ भने उसको लागि चाहिने योग्यता पूर्व शर्तहरू के हुन्छन्?
यसमा सजिलो छ, यसमा त शैक्षिक योग्यता पनि व्यस्त गरिएछ, प्लस टू पास गरेको हुनुपर्छ। प्लस टू पास गरिसकेपछि बिमा कम्पनीले कुन कम्पनीमा जानको तर्फबाट काम गर्न खोज्नुभएको हो उहाँले चाहिँ प्रदान गर्ने 7 दिनको क्रेडिट आवर भन्ने छ, 7 दिनको तालिम लिएपछि तालिमको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र सहित बिमा प्राधिकरणमा लाइसेन्सको लागि त्यही कम्पनी मार्फतै उहाँले चाहिँ अनलाइन एप्लिकेसन गर्नुपर्छ। र त्यसरी एप्लिकेसन आइसकेपछि तालिम र परीक्षा पास गरेको आधारमा फेरि बिमा प्राधिकरणले प्रत्येक दिनै जसो परीक्षा पनि लिन्छ, त्यसमा परीक्षा पास गरेको आधारमा कुनै अभिकर्ताको इजाजत पत्र दिन्छ र उहाँले आबद्ध भएर काम गर्न पाउनुहुन्छ।
हजुर, नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ताहरूको अनलाइन परीक्षाको व्यवस्था गरेपछि यसमा आएको परिवर्तन चाहिँ कस्तो पाउनु भएको छ?
यसमा अहिले डिजिटल जमानामा अलिक सहजीकरण होस् भन्ने हिसाबले हो, यसले गर्दा परीक्षा प्रणालीमा पनि एकदम सहजता आएको छ र प्रत्येक व्यक्तिले चाहिँ आफ्नो मोबाइलबाटै जहाँ दिन पाउने व्यवस्था, प्रत्येक स्टेसनमा आफ्नै वर्क स्टेसनबाट जहाँ दिनुपर्ने व्यवस्था र परीक्षा पनि लेखिरहनु नपर्ने, अनलाइनबाट हामीले चाहिँ रोटेसन बेसिसमा अनलाइनमा हामीले चाहिँ परीक्षा प्रणालीमा हामीले चाहिँ क्वेसन ब्याङ्कहरू हालिदिएको छ, त्यो क्वेसन मध्येबाट आउने ऱ्यान्डमली आउने क्वेसनहरूको उहाँले 50 नम्बरको हुन्छ, त्यसमा उहाँले सजिलोसित आफ्नै वर्क स्टेसनबाट जहाँबाट पनि उहाँले परीक्षा दिन सक्ने व्यवस्था छ।
हजुर, यसरी भौतिक रूपमा उपस्थित नभइकन परीक्षा दिँदाखेरिमा सम्बन्धित व्यक्ति बाहेक अर्को व्यक्तिले परीक्षामा सहभागी हुने या भनौँ न कानुनले व्यवस्था गरेको या हामीले सिधा तरिकाले सोच्ने भन्दा फरक तरिकाबाट परीक्षा दिने गरेको यसो सम्भावना छ?
मैले बुझेँ हजुरले भन्नुभएको सान्दर्भिक यो नै समस्या हो, तर यसको लागि पनि हामीले मेकानिजम फिट गरेका छौँ र यसको मेन सर्भर चाहिँ बिमा प्राधिकरणमा हुन्छ भनेदेखि त्यसमा बिमा प्राधिकरणमा प्रत्येक परीक्षा प्रणालीको सिस्टम खुल्दाखेरि प्रत्येक व्यक्तिको अनुहार देखिने गरी स्क्रिनमा आउने गरी हुन्छ र त्यसको वरिपरि त्यसमा एउटा कोड अफ कन्डक्ट हामी बनाएका छौँ, त्यो वरिपरि अन्य व्यक्तिहरू आउनु भएन। हामीले त्यो अनलाइन प्रणालीमा चाहिँ जाँदिने बेलामा सेन्ट्रल सुपरभिजन सिस्टम हुन्छ, यो बिमा प्राधिकरणको केन्द्रीय कार्यालयमा एउटा क्यामेरा फिट गरेको हुन्छ र प्रत्येक व्यक्तिले अनलाइनमा जाँच दिन बस्दाखेरि उसले आफ्नो वरिपरि दोस्रो व्यक्ति राख्नु हुँदैन र अरू इन्स्ट्रक्सन पाएको अथवा चाहिँ कोड अफ कन्डक्ट सर्टेन त्यसले नागेको अवस्थामा त्यो परीक्षा रद्द गर्ने सिस्टम भएको हुनाले सम्बन्धित व्यक्तिको पहिचान गरेर त्यस व्यक्तिले नै जाँच दिएको हो भन्ने कुरा यकिन भएपछि मात्रै त्यसको रिजल्ट आउने सिस्टम बनाइएको छ।
हजुर निर्देशकज्यू, यो बिमा मध्यस्थकर्ता अथवा अभिकर्ताहरूकै कुरा गर्दाखेरिमा धेरै अभिकर्ताहरूको त्यो इजाजत पत्र नवीकरण हुन नसकेको भन्ने समाचारहरू सुन्नमा पाइन्छ, यसको कारण चाहिँ के होला?
यस्तो हो, पहिलाको ऐनले नियमावलीले के गर्थ्यो भन्दा प्रत्येक 3-3 वर्षमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्दाखेरि एउटा निवेदन मात्रै दिइपुग्थ्यो भने अहिलेको बिमा नियमावली 2081 आइसकेपछि निश्चित प्रतिशत सम्म उसले चाहिँ बिमा व्यवसाय गरिरहेको भन्ने कुरा प्रमाणसहित पेस गर्नुपर्ने व्यवस्था छ। त्यसले गर्दा अलिकति सबैले बिमा व्यवसाय नगरेको अवस्थामा त्यसको लाइसेन्स रिन्यु नहुने अवस्था थियो, तर अहिले त्यसलाई सहजीकरण गरेर कम्तीमा एउटा बिमा लेख त्यो 3 वर्षभित्रमा कम्तीमा एउटा बिमा लेख उसले उसको नामबाट जारी गरिएको छ भने उसले रिन्यु गर्ने सक्ने गरी व्यवस्था गरिएको छ।
हजुर निर्देशकज्यू, कोही व्यक्तिले केही बेर अगाडि इजाजत पत्र लिएको थियो अनि उसले बिमा व्यवसाय पनि गरेको थियो, बिचमा छुट्यो, इजाजत पत्र नवीकरण हुन सकेन, अब पछि फेरि त्यसलाई नवीकरण गर्ने या त्यसलाई निरन्तरता दिने कुनै व्यवस्था छ?
त्यो कानुनले नै त्यस्तो व्यवस्था गरेको छ कि टाइमभित्र प्रत्येक 3 वर्षमा नवीकरण गर्नुपर्छ, 3 वर्षभित्र नवीकरण नगरेमा 3 महिनासम्मलाई हामीले चाहिँ मौलत दिएको छ, त्यो 3 महिनाभित्र पनि उसले नवीकरण नगरेमा त्यसको चाहिँ इजाजत रद्द हुन्छ र उसले फेरि काम गर्न चाह्यो भने उसले फेरि नयाँ प्रक्रियाबाट उसले लिनुपर्ने हुन्छ।
हाल नेपालमा सक्रिय बिमा अभिकर्ताहरूको सङ्ख्या चाहिँ कति छ?
हामीबाट लाइसेन्स इजाजत पाएको बिमा अभिकर्ताको झन्डै 5 लाख+ को सङ्ख्यामा छ हाम्रो नम्बरको हिसाबले, भनेदेखि सक्रियताको हिसाबले हाम्रो 2 लाख+ र 15-20 हजार जति छ।
हजुर निर्देशकज्यू, यसैमा अर्को एउटा प्रसङ्ग, विशेष गरी यो नन लाइफ भनौँ न निर्जीवन बिमातिर यसको क्षेत्र सङ्ख्या, बिमा लेखकै सङ्ख्या अथवा बिमा लेखको मूल्य नै पैसा नै भनौँ, यो हेऱ्यो भने जीवन बिमाको तुलनामा अलिकति कम देखिन्छ। हामीले बाहिरबाट हेर्दाखेरिमा पाउने चाहिँ के हो भने जीवन बिमाका अभिकर्ताहरूको कारण जीवन बिमाका पोलिसीहरू धेरै बिका छ। निर्जीवनतिर चाहिँ त्यस्तो खालको व्यवस्था नहुँदाखेरिमा अलिकति त्यसको चेतना नपुगेको, अलिकति जानकारी नै नभएको, सहजीकरणै हुन नसकेको हो कि भन्ने जस्तो पनि देखिन्छ। निर्जीवन बिमातिर यसरी कमिसन दिएर अभिकर्ता अथवा भनौँ मध्यस्थकर्ता राख्ने गरी यस्तो व्यवस्था गर्न सकिने अभ्यास के छ? यो चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू अथवा अरू ठाउँमा
यो अभ्यास चाहिँ नेपालमा हामी कहाँ पनि छ। निर्जीवन बिमाको पनि अभिकर्ताहरूको इजाजत दिने व्यवस्था छ र अहिले पनि व्यवसायमा निर्जीवन बिमातर्फ पनि अभिकर्ताले काम गरिरहेका छन्। र बेसिकली ठुलो ठुलो लार्ज स्केलका बिमाहरूमा चाहिँ बिमाको यस्तो ब्रोकिङ सिस्टम हुन्छ, चाहिँ यो विदेशतिर भनेदेखि हामीका चाहिँ त्यो ब्रोकिङ सिस्टम चाहिँ नभएको कारणले गर्दाखेरि बिमा कम्पनीहरू सिधै नै आफ्नो बिजनेस खोज्न हिँड्छन्, बिमा अभिकर्ताको प्रयोग त्यति गर्दैनन्। र एउटा कुरा भने कतिपय अनिवार्य पोर्टफोलियोमा चाहिँ अभिकर्ता राख्न नपाइने व्यवस्था पनि गरिएछ। त्यसले गर्दाखेरि निर्जीवन बिमा अथवा जनरल इन्सुरेन्सतर्फ बिमा अभिकर्ताको भूमिका अपेक्षित रूपमा त्यति बढी छैन।
हजुर निर्देशकज्यू, हामी कुराकानीको लगभग अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुट्टै जस्तो लागेको या भन्नु मन लागेको केही छ?
अब यसमा छोटो समयभित्र भनेर यो अभिकर्ताको कुरा सबै भनेपछि दिँदैन, तैपनि मैले भन्दाखेरि बिमा अभिकर्ताहरूले बिजनेसमा परेका विभिन्न अप्ठ्याराहरूका सन्दर्भमा उहाँहरूले जाने नयाँ कानुन सिस्टम आइसकेपछि उहाँहरूले जाने परम्परागत रूपमा भोगिरहनु भएका पाइरहनु भएको सुविधाहरूमा केही घटी भएका सन्दर्भमा विभिन्न बिमा अभिकर्ताहरूको सङ्घहरूसँग बिमा प्राधिकरणको वार्ताबाट सहमतिहरू पनि भइरहेछन्। र त्यसमा चाहिँ मुख्य उहाँहरूको कन्सर्न भनेको यो नवीकरण गर्दाखेरि आनुपातिक रूपमा बिमा गरेको प्रमाण पेश गर्नुपर्ने, त्यसपछि इन्सेन्टिभ्समा चाहिँ घट्दो क्रम राखिएको व्यवस्थासँग उहाँहरूको चाहिँ अलिकति अब्जेक्सन भावनाले हामीले अभिकर्ताको महासङ्घसँग हामीले निरन्तर सम्पर्कमा रहेर उहाँलाई अनुकूल हुने गरी र बिमा कम्पनी बिमित र राज्यको बिमाको विस्तार गर्ने प्रक्रियासँग कम्प्याटेबल हुने गरी हामीले सिफारिस गर्ने व्यवस्था गरिरहेछ। त्यही नै हो अहिले भन्नुपर्ने।
उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक साम्भराज लामिछाने, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
कार्यक्रममा अब बिमा गर्दा ध्यान दिनुपर्ने केही जानकारी। बिमितले बिमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बिमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फार्ममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू स्पष्ट खुलाई भर्नु पर्दछ।
बिमा लेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाका बारेमा जानकारी लिएर मात्र बिमा गर्नुपर्दछ।
बिमितले आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्तरलाई समेत ध्यानमा राखेर बिमा लेख खरिद गर्नुपर्दछ।
बिमा शुल्क बुझाउने तथा बिमा लेख नवीकरण गर्ने मिति, इच्छाएको व्यक्तिको नाम, बिमा लेखको अवधि समाप्त भएपछि प्राप्त हुने रकम जस्ता विषयमा बिमा लेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नुपर्दछ।
बिमितले बिमा शुल्क बुझाएपछि त्यसको आधिकारिक भरपाई वा रसिद लिनुपर्दछ।
बिमा सम्बन्धी प्रस्ताव फारम बिमित स्वयंले भर्नुपर्दछ। यदि बिमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्दछ।
यसै गरी बिमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणमा उजुरी दिन सकिनेछ।
बिमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बिमितले त्यसको कारण समेत खोली नेपाल बिमा प्राधिकरणमा उजुरी गर्नुपर्दछ।
बिमाको दायित्व निर्धारणका सम्बन्धमा बिमक विरुद्ध बिमितले दिएको उजुरीमाथि नेपाल बिमा प्राधिकरणले निर्णय गर्दछ।
बिमक र बिमित बीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि नेपाल बिमा प्राधिकरणले गर्दछ।
आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।